नमस्कार। उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एडमिनिस्ट्रेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेकमा प्राविधिक साथी दिनेश निरोलासँगै म अच्युत घिमिरे बुलबुलको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृंखलामा पनि हामी जगदीश घिमिरेको आख्यान सकसको वाचन लिएर आएका छौं। सकसको वाचनमा हामीले गएको साता 9 श्रृंखला सुन्यौं। 9 श्रृंखलासम्म आइपुग्दा जुन कथा नातिलाई जीवाले बताइरहेका थिए ती जीवाको निधन भएको छ। अब अगाडि के हुन्छ सुनौ सकसको 10 श्रृंखला पृष्ठ 175 बाट। जीवासँग हाम्रो कुनै नाता थिएन, तर जीवा हाम्रो लागि सबैभन्दा बढी प्रिय र सबैभन्दा बढी आदरणीय थिए। जीवा र जीमाको न्यानो मायाको छारीमा हामीले केही वर्ष आत्मीय पारिवारिक सुख पायौं, जसको हामीलाई अनुभवको के कुरा कल्पना पनि थिएन। जीमा पनि अचानक गइन्। हाम्रो मनमा उनको पीड़ा सेलाउन नपाउँदै जीवा पनि गए। जीवाले हिजो दार्शनिक कुरा गरेका थिए। जब जब म उनका ती कुरा सम्झन्छु, मलाई लाग्छ उनलाई मृत्युको इन्ट्युसन भएको थियो। छैठौं इन्द्रियले अब मेरा दिन बाँकी छैनन् भन्ने बुझेका थिए। क्यार हिजोको कुरा उनको अन्तिम आशीर्वाद रहेछ। अन्त्येष्टिमा उनका सन्तान आएनन्। सुन्दरलाई खबर थियो आएन, बहिनी जोइना अमेरिका खबर गर्यो गरेन थाहा भएन, भतिजाहरू आए र छिट्टै गए। नरेश बद्रीलालसँग राजनीतिक मान्छेहरू आए, पछिसम्म बसे। जीवाको निधन भएको तेस्रो दिन एउटा दूत आयो। अनेक कम्पनीका नाम ठेगाना लेखेको झिल्के भिजिटिङ कार्ड दिँदै भन्यो, यो घर जग्गाको मालिक सुन्दर भाउसा पोइसिन्छ, उहाँले नै किनिसेर बुढाबालाई चलन गर्न दिसेको हो। अहिले मलाई पठाइसेर तिमीहरूलाई यो घर तुरन्त खाली गरेर साँचो बुझाउनु भन्ने सिया छ। तिमीहरूले आज भोलि म खाली गरिदिनु र यो सुन्दर बाबुसाहको पिएको कार्डमा फोन गरेर साँचो बुझाउनु। हामीलाई जीवाबितेको ठूलो चोट थियो। मैले लेख्न चाहेको उनको अनुभव अधुरो भयो भन्ने पीर पनि थपियो। जीवा र जिमाबाट मैले उनीहरूको जीवनका प्रसंगहरू सुनेको थिएँ। जीवाले पछिल्लो अनुभव र पारिवारिक कुराहरू फाटाफुटो मात्रै बताएका थिए। जिमालाई पनि अलिअलि थाहा थियो। तिनलाई मिलाएर उन्न बुन्न सके उनको जीवनयात्राको एउटा माला बन्छ जस्तो लाग्यो। जीवाले भनेको सम्झे, हरेक ढुङ्गामा मूर्ति हुन्छ, मान्छेले जीवन पनि ढुङ्गा जस्तै हो। मान्छेको कुन्द जानेले प्रतिमा बनाउँछ, तसँग पनि अनुभव छ, त पनि प्रतिमा बनाउन सक्छस्। यही वाक्यको प्रेरणाले मैले जीवाको अधुरो प्रतिमाको थप बानकी बनाउन कम्भर कसे। हामीले देखे कि जीमा जीवाकी दोस्रो पत्नी थिइन्, बुढेसकालकी कमाई। विदुर जीवा पनि उनका दोस्रा पति थिए। जीवाले पञ्चायतकालमा पटक पटक मन्त्री भएर राम्रै सम्पत्ति जोडे, सबका हाईहाई पनि भए। उनी सम्पत्तिमा सबैको हाईहाई, विपत्तिमा कोही न कोही भन्ने उखानका उदाहरण थिए। छोरी जैं राम्रो जागिर पाएर अमेरिका बसाई सरे, यति सम्पन्न भए, यति व्यस्त भए कि उनीहरूलाई कहिले जीवालाई फोन गर्ने फुर्सदसम्म पनि भएन। मन्त्री भएका बेला जीवाले बालवाटारमा घर र चितवनमा जग्गा जोडेका थिए, शेयरहरूमा लगानी गरेका थिए। परिवार जीवाको जीवन केन्द्र थियो, परिवार नै उनको संसार थियो। छोरा बुहारी र अमेरिका नबासिन्जेल छोरी जैंको सुख नै जीवा र जेठी जीमाको सुखद संसार थियो। आँखाका तारा नाति नातिनाहरू भएपछि उनीहरूको घर स्वर्ग जस्तो भयो। मन्त्री भएर कमाएको सम्पत्ति उनले आफ्नो नाउँमा राखेनन्। भ्रष्टाचारमा परिएला भनेर साह्रै डराउँथे। हदबन्दीभित्रको जग्गा र देखाउन मिल्ने नगद जेठीजिमाको नाउँमा राखे र अरू छोरा बुहारीको नाउँमा, केही छोरीलाई पनि दिए। 46 सालमा प्रजातन्त्र आएपछि उनका केही साथीहरू फेरि काँग्रेसमा प्रवेश गरेर मन्त्री पनि भए, तर उनले राजनीतिबाट पूरै सन्यास लिए। 46 सालपछि जीवाको पहिलेको नील पार्टीको राजनीतिक पहिचान मेटिएर पीत पार्टीको पहिचान बनेको थियो। उनलाई नीलपाटीवालाहरू अवसरवादी भन्थे। नीलपाटीलाई धोका दिएर पञ्चायतमा लागेको र मन्त्री भएर कमाएकाले उनलाई नीलपाटीले कुनै पनि कमजोरी फेला पारे बदला लिन्छ भन्ने थाहा थियो। त्यसैले उनले 46 सालपछि जेठीजीमाको नाउँमा राखेको घर जग्गा जस्ता सबै अचल सम्पत्ति छोरा बुहारीका नाउँमा गरिदिएका थिए। यसरी आफ्नो नाउँमा कुनै ठूलो सम्पत्ति नराखेका हुनाले उनी ढुक्क भएर निदाउन लागेका थिए। सुन्दर पूरा नास्तिक थियो तर घर र अफिसमा लक्ष्मीको प्रतिमा राखेको थियो। दिनदिनै त्यो प्रतिमाको सामु पूरा समर्पण भावले हात जोडेर उभिन्थ्यो, आँखा चिम्लिन्थ्यो र सारा ध्यान केन्द्रित गरेर लक्ष्मी स्तुति गर्थ्यो। भन्थ्यो, जीवनमा सबभन्दा र एकमात्र ठूलो कुरा धन हो, धन भएपछि सबै थोक पाइन्छ। स्वास्थ्य पनि, बाबुआमा पनि, स्वास्नी छोराछोरी पनि, रश्मि सोध्थे, सबै थोक धनको वरिपरि घुम्छन्। म माग्ने भएको भए तिम्रा बाले मसँग तिम्रो बिहा गरिदिने थिएनन्। रश्मि नखरा पारेर भन्थे, छी हजुर पनि कति ठट्टा गर्न जाने। तर त्यो सुन्दरको ठट्टा होइन, जीवनभरिको अनुसन्धानको गम्भीर निष्कर्ष थियो। उसको जीवनको एकमात्र लक्ष्य जसरी भए पनि धन कमाउनु थियो। त्यसका लागि ऊ परे बाबुआमालाई बलिदिन पनि तयार थियो। ऊ मन वचन कर्मले केही प्रति समर्पित थियो भने त्यो थियो धन। त्यसै लक्ष्यमा खुरन्धार काम गरेर ऊ दिउँसो दोब्बर राति चौबर उन्नति गर्दै गयो। साँच्चै राति चौबर, किनभने ऊ बिहान सबैले घर छोडेर हिँड्थ्यो र आधा रात नभई फर्काउँदैनथ्यो। कहिले घर फर्कन नभ्याएर रातै बाहिर बिताउँथ्यो। 5 तारे होटलमा छर्लङ्ग बिहान हुन्जेल मिटिङ गरेपछि ऊ त्यहीँको स्विटमा यसो 1-2 घण्टा आराम गरेर अर्को मिटिङका लागि तयार हुन बाध्य हुन्थ्यो। त्यसरी होटलमा सुत्ने र उसका अरू व्यावसायिक दौतरीहरू पनि हुन्थे। घरभित्र कुम्टोमा अनुहार लुकाउने व्याइते गृहलक्ष्मी भएका कति व्यवसायीहरूले बाहिरी खपतका लागि नेपालका परिचित सोसलाइट सुन्दरीलाई घरबारको व्यवस्था गरेर राखेका हुन्थे। त्यो लामो वा छोटो सम्बन्ध हुन्थ्यो। त्यसले नपुगेर मुम्बई सुन्दरी सोसलाइटहरू पनि झिकाउँथे। तिनको हिसाब खेपमा हुन्थ्यो, जसले आतेजातेको सम्पूर्ण खर्च बाहेक खेपको लाखौं लाख लिन्थे। ती सुन्दरीहरू पशुपतिनाथको जात्रासँगै काठमाडौँ, पोखरा, मुक्तिनाथ, चितवन, रारा जस्ता पर्यटकीय स्थलमा सिद्रा अर्थात नेपालको नवधनाड्यको व्यापार समेत गरेर प्रत्येक पटक नेपालको रुखुडीबाट लाख करोड कुम्ल्याएर जान्थे। सुन्दर र उसका व्यापारी घराना, राजनीतिक घराना र कुलीन घरानाका उन्मत्त अद्वैंसे खली खेलाडीहरू अफिसको कामले घर फर्कन नपाउँदा ती पर्दा सुन्दरीसँग तारे होटलमा हुन्थे अथवा तिनैसँग देश विदेशको यात्रामा। त्यस क्रय विक्रयमा भारत र नेपालका पर्दा सुन्दरी बाहेक क्याम्पस पढ्ने सहर सुन्दरी र अनपढ ग्रामवालाहरूको विनिमयको भूमिका पनि हुन्थ्यो। यौन व्यापार र प्रजातन्त्रको अनुन्यासित सम्बन्ध थियो, जुन प्रजातन्त्रको पुनस्थापनापछि बढेको थियो। माओवादी द्वन्द्वले ग्रामीण युवासँगै ग्रामवालालाई पनि तिनका गुणबाट विस्थापित गराएपछि यो व्यवसाय झन बढेको थियो। काठमाडौँका मूल बाटा र गल्ली गल्लीमा डान्स बार खुले, बाला विनिमय सरयाम हुन थाल्यो, जुन पछि गणतन्त्रमा उत्कर्षमा पुग्यो। क्याम्पसका सहर सुन्दरी र ग्रामवालाहरू सबभन्दा सस्ता थिए। तिनलाई तारे होटलका कोठामा राखिएको हुन्थ्यो र सेवा अवधिभर तारे होटलको गाँस बाँस र कपासमाथि नगद बोनस मिल्थ्यो। त्यस बापत मसिना जिउडालका ती बालाहरूले बढीमानका भुँडे व्यापारीसँग रुँदै निलो फिल्मको रोल खेल्नु पर्थ्यो। व्यवसायीहरू घरको घुम्टोभित्र नपाइने कामसूत्रका आसनहरू दर्जनौ रकौटी र किनुवा सुन्दरीबाट पाउँथे। एउटीले सकिन वा चित्त बुझाइन भने अर्की खडा हुन्थे। उनीहरू पीडाले आँसु निस्के पनि ओठमा मुस्कान ल्याएर ग्राहकले जाउँथे। आखिर पापी पेट पाल्नु पनि त थियो। कतिले आफ्नो पेटमाथि बुढाबुढी बाबामाको पेट पनि पाल्नु पर्थ्यो। कति एकल माताले कुमारीको अभिनय गरेर पतिले त्यागेको सन्तानलाई स्कूल पठाउनु पर्थ्यो। व्यवसायका सन्दर्भमा विदेशबाट आउने पाहुनाहरूको मनोरञ्जनका लागि अंग्रेजी बोल्ने कल गलको व्यवस्था गर्नै पर्थ्यो। व्यवसायको सफलताको दारमदार विदेशबाट 1-2 रातका लागि खरिएर आएका व्यवसायीलाई कन्या सुख दिन सक्नुमा पनि निकै निर्भर गर्थ्यो। जुन कुकर्म गरेर भए पनि बेसरी सम्पत्ति कमाउनु नै उनीहरूको मिशन थियो। अनि मनोरञ्जनका साधन थिए फेरि फेरि महँगा गाडी सुख, फेरि फेरि कन्या सुख र फेरि फेरि महँगा मदिरा सुख। व्यवसायीहरू त्यसमा मन्त्री र तिनका पुत्र, भाइ भतिजा र चालाहरूलाई पनि शरीक गराउँथे। अनि मन्त्रालयहरूमा तिनका फाइल सुपरसोनिक जेटको गतिले सदर हुन्थे। ठूला व्यापारीहरूसँग सुन्दरको पहिलो संगत मन्त्री पुत्र र मन्त्रीको पिएका रूपमा भएको हो। जीवा मन्त्री छँदा पीए भएर सुन्दरले राम्रो कमाई गरेको थियो। नेता र व्यापारीहरूसँग राम्रो चिन्जान र हेलमेल गर्यो। 46 सालमा प्रजातन्त्रका लागि आन्दोलन भयो। कांग्रेस र एमाले दुवैले राम्रो चन्दा दियो। त्यसपछि सुन्दर नेपाली कांग्रेसको अदृश्य नेता भयो। उसको संगत मन्त्रीहरूसँग हुन लाग्यो। व्यापारीहरू पछि लाग्न लागे। ऊ व्यापारी र नेता मन्त्रीहरूबीच मैत्री पुल पनि भयो। ऊ नीलपार्टीलाई ठूलो रकम चन्दा दिन्थ्यो। नीलपार्टी उसकै थियो। साथै लालपार्टीदेखि पीत पार्टी लगायत सबै इन्द्रधनुषी पार्टीहरूलाई गच्छे अनुसारको रकम चन्दा दिएर सुसम्बन्ध कायम राखेको थियो। अघि जीवा मन्त्री हुँदा उनले मदत गरेका सामान्य व्यापारी र तिनका सन्तानहरू नेपालका अब ठूला उद्योगपति र व्यापारी घराना भएका थिए। कोही नेपाल र भारतदेखि अमेरिकासम्मका 5-10 तारे होटलका मालिक भएका थिए। पञ्चायतकालका कति टटुपुञ्जिया व्यापारी देश र विदेशमा अरबौं रूपियाँको धन्दा गर्ने उद्योगपति भएका थिए। धेरैको यो अतुलनीय सम्पत्तिमा पञ्चायतकालमा जगालेको तस्करी व्यापार र कालोधन्दाको मूल भूमिका थियो। बहुदल र गणतन्त्रकालमा त्यो फर्स्ट आएको थियो। पञ्चमन्त्री भन्दा बहुदलवादी मन्त्रीको र बहुदलवादी मन्त्री भन्दा गणतन्त्रवादी मन्त्रीको मोल घटेको थियो। उनीहरू झन्झन सस्ता हुँदै गएका थिए। कर्मचारी तन्त्र र पुलिस तन्त्र पनि त्यस्तै भएका थिए। सब पैसाका दास भएका थिए। तिनलाई दास बनाउन सेतो भन्दा कालो धनको भूमिका थियो। गणतन्त्रकालमा केही प्रतिष्ठित उद्योगी व्यापारीहरू विभिन्न पार्टीका अत्यन्त प्रतिबद्ध र सिद्धान्तनिष्ठ संविधान सभा सदस्य भए। कोही गौरवशाली लाल पार्टीका, कोही टुलमुले लाल पार्टीका, कोही नील पार्टीका, कोही पीत पार्टीका, कोही अनेक रंगी विभिन्न पार्टीका। अब सुन्दर नेपालको ठूलो उद्योगी व्यापारी भइसकेको थियो। ऊ अनेक उद्योग धन्दा चलाउँथ्यो। देशका ठूला नेताहरू, मन्त्रीहरू र देश विदेशका ठूला व्यापारीहरूसँग उसको उठीबस थियो। एक दिन देशमा भए, दुई दिन विदेशमा हुन्थ्यो। देशमा भएका बेला पनि आफ्ना उद्योग धन्दाहरूको सुपरभिजनको काममा धेरैजसो घर बाहिरै हुन्थ्यो। काठमाडौँ, पोखरा र चितवनमा उसका तारे होटल थिए। सिमरा, दुवबी र नवलपरासीमा कल कारखानाहरू थिए। रश्मिको तास र मदिरा प्रेमी यार दोस्तहरूको आफ्नै सञ्जाल थियो। जीवा दम्पतिको एकाङ्की संसार थियो। उनीहरू ठूलो घरको एउटा कोठामा त्यसरी बस्थे जसरी ठूलो रूखको सुकेको आँगामा ढुकुर जोडी बस्छन्। बुढा विरह बाँच्थे, बुढी सुन्थिन्। बुढी विरह बाँच्थिन्, बुढा सुन्थे। जेठीजीमालाई पेट दुख्न लाग्यो। निकै महिना अनेक उपचार गरे। बल्ल तल्ल क्यान्सर भन्ने पत्ता लाग्यो। नेपालको सबभन्दा महँगो अस्पतालमा महिला डाक्टरले पेट चिरिन्। केही पनि नगरी उसै बन्द गरिन्। भनिन्, क्यान्सर फैलिसकेको रहेछ, मैले चलाइन, यसको अपरेसन क्यान्सर विशेषज्ञले गर्नुपर्छ। उनी स्त्री रोग विशेषज्ञ मात्रै थिइन्, त्यो उनले चलाउने केस रहेनछ। पेट नखुल्दै विचार गर्नुपर्ने थियो। जेठीजीमालाई दिल्ली लैजानुपर्ने भयो। सुन्दर र रश्मिलाई दिल्ली साथी जाने फुर्सद थिएन। जीवाले एक्लै उनलाई हतार हतार दिल्ली पुर्याएर अपरेशन गराए। जेठीजीमा बाँचिन्। 6 महिना किमो उपचार गरेपछि बितिन्। त्यस अवधिमा जीवाले बिरामी जेठीजीमाको पूरा हेरचाह गर्ने जिम्मा लिए। जेठीजीमाले जीवनभरि सबको सेवा गरेकी थिइन्। सासु ससुराको, देवर देउरानीको, साथमा भएका बेला पति र छोराछोरीको। बुढेसकालमा उनलाई पर्दा सेवा गर्ने जीवा बाहेक कोही पनि भएन। छोरा बुहारीलाई फुर्सद थिएन। सुन्दर कहिले काहीँ सोध्थ्यो, आमाको के खबर छ? रश्मि भन्थे, कुन्ताले आमाको पूरा सेवा गरेकी छ। 4 जना भान्से नोकरमध्ये कुन्ता एउटी थिए। उसले जेठीजीमाको कोठा सफा गर्ने, उनलाई नुहाइदिने, दिउँसो दिशा पिसाब गराउने काम गर्थे। राति ती सबै काम जीवाले गर्थे। जेठीजीमा नबाँच्ने भइन्। उनले गहभरि आँसु पारेर भनिन्, म गएपछि हजुरको सेवा कसले गर्छ? त्यसपछि पनि केही भन्न चाहन्थिन् तर सक्दिनथिन्। एक दिन मन खोलिन्, मेरो सेकापछि हजुरले बिहा गर्नुभयो भने मेरो आत्मालाई शान्ति मिल्छ।
श्याम संग मिलनाथ चित्त दंग श्याम रंग श्याम संग मिलनाथ चित्त दंग श्याम रंग श्याम संग मिलनाथ।
हत बौलाई जीवा तर्से, यो उमेरमा पनि कसैले बिहा गर्छ? उनले जीवालाई बारम्बार आफ्नो सेकपछि बिहा गर्ने अनुरोध गरिन्। हैरान भएर जीवाले भने, सीता, मैले तँलाई कहिल्यै सुख दिन सकिनँ। त्यो कुराले मेरो मन सधैँ पिरोल्छ। म मन्त्री भएपछि अलिक सुख पाएकी थिइस्। अहिले यत्रो रोग लाग्यो, अब त नै सौताल भन्छेस्, बहुलाई के हो? मैले तँलाई सौता हालेँ भने मेरो आत्माले कहिल्यै शान्ति पाउँदैन। अर्को कुरा, संसारमा सबै कुरा आफ्नो लागि गरिँदैन, लोकलाज भन्ने कुरा पनि हुन्छ। 30-40 वर्षको उमेरमा विदुर भएका मान्छेहरू पनि बिहा नगरी बसेका छन् भने एक त मेरो उमेर नै छैन, दोस्रो मलाई चाहना छैन, तेस्रो म तेरो ठाउँमा अर्की आइमाईको कल्पना गर्न सक्दिनँ। अबदेखि मसँग यो कुरा कहिले नगर्नु। तर जेठीजीमाले बाँचुन्जेल त्यो कुरा गर्न छोडिनन्। जीवाले जीवनभरि नसिकेका जीवनका यथार्थ जेठीजीमाको सेवा गर्दाका 6 महिनामा सिके। जेठीजीमा बितेपछि जीवा झन् एक्ला भए। छोरा बुहारी दिनरात बाहिर, नाति नातिना स्कूलमा, घरमा काम गर्नेहरू हुन्थे। तापनि बुढेसकालमा अचानक जेठीजीमा नहुँदा उनलाई साह्रै गाह्रो भयो। बिरामी जेठीजीमाको सेवा गर्दा र मन बहलाउ गर्दा दिन काट्ने मेलो थियो, अब त्यो पनि भएन। मुख बोलाउ मान्छे पनि कोही भएन। जेठीजीमा मरेको वर्ष दिनपछि एक रात जीवालाई पेट दुखेर अस्पताल भर्ना गर्नु पर्यो। प्रोस्टेटको थैलीको आकस्मिक अपरेशन भयो। अपरेशन गरेपछि अस्पतालमा उनको हेरचाह गर्ने कोही पनि भएन। अमेरिका बस्ने छोरी र ज्वाइँ त्यसकै लागि आउने कुरा भएन। अस्पतालमा खाना पुर्याउने, कुरुवा बस्ने, हेरचाह गर्ने नोकर भए। सुन्दर र रश्मि जम्मा एक दिन, त्यो पनि अपरेशन सकिएपछि एकछिनका लागि अस्पताल गए। कस्तो छ भनेर सोध्नसम्म धन्न भ्याए। सुन्दरको घरमा 3 महँगा गाडी थिए, सहरका लागि कार, बाहिर जाँदाका लागि पजेरो, रश्मिको आफ्नो बेग्लै कार थियो। तर अपरेशनपछि जीवालाई नोकरहरूले ट्याक्सीमा हालेर घर ल्याए। त्यो साँझ सधैँ झैं सुन्दर अबेर आयो। छोरा आउला, सन्चो बिसन्चो सोधला, माया गर्ला, अस्पतालका दुःख सोधला भनेर बुढा बाटो हेरिरहेका थिए। छोरो निकै बेरसम्म उनलाई भेट्न आएन। उनलाई राति अबेरसम्म निद्रा परेन। बिहान उनको कोठाको ढोका बन्द थियो, बाहिर सुनिँदैन थियो, कोही हेर्न पनि आएन। उनलाई उठ्न गाह्रो थियो। कोठाबाट फोन गरेर रश्मिलाई बोलाए, सोधे, सुन्दर कहाँ छ? कोठामा, बाहिर जान लाग्नु भएको छ, एकछिन यहाँ पठाइदेऊ त। सुन्दर आएर सोध्यो, मैले डाक्टरसँग कुरा गरेको थिएँ, तपाईँलाई सब ठिक छ भनेको थियो, त्यसैले नआएको, चिन्ता गर्नु पर्दैन भनेको छ, अब के चाहियो, किन बोलाउनु भएको, मलाई मिटिङमा जान हतार छ। जीव चकित भए। अपरेशन गरेको बाबु अस्पतालबाट 4 दिनपछि घर आएको छ। छोरो सोध्छ, किन बोलाउनु भएको? उनले सोचे कि हामी बाबु छोरा हौं, के मेरै औरस पुत्र हो? उनी अकमकाए, के भन्नु भयो। राम्ररी सोचेर रुग्ण शरीर बल्ल तल्ल उठाएर स्यास्या गर्दे भने, बाबु भेट्न भएको धेरै भयो, तिम्रो जिउमा सन्चो बिसन्चो के छ भनेर सोध्न बोलाएको मैले। मलाई सन्चै छ, पछि कुरा गरौंला। ऊ हानिएर बाहिरियो। जीवालाई भावुन्न भयो, उनलाई हृदयघात होला जस्तो भयो। उनले धेरै वर्ष अघि आफ्नो हटका कारण आफ्नो बालाई हृदयघात भएको सम्झे। उनको बचे खुसेको पुत्र म हो त्यही क्षण खरानी भयो। जेठीजीमा बितेपछि जीवा पहिलो पटक बिरामी भएका थिए र छोराको तीव्र अवहेलना अनुभव गरेका थिए। जसरी तसरी बिरामीबाट उत्रेपछि अघि जस्तै बिहान सबेरै उठेर पशुपति र गुहेश्वरी डुल्न जान लागे। वर्षौंदेखि उनी सधैँ एउटी फूलवालीसँग फूल किनेर पशुपतिलाई चढाउँथे। बिरामी हुँदा एक्लिनु र आफ्नै सन्तानबाट अवहेलित हुनु परेकाले उनको मनमा तीव्र द्वन्द्व उठाइदिएको थियो। त्यो द्वन्द्वमा उनले पहिलो पटक चोर आँखाले फूलवालीलाई नियालेर हेरे। उनले पहिलो पटक फूलवालीका आँखामा सधैँ छचल्किने विषादमा अपूर्व मोहनी देखे। फूलवालीको अनुहार राम्रो र व्यवहार सौम्य थियो, पहिरन सामान्य तर शिष्ट हुन्थ्यो। अघि उनको अनुहार ठिकै देख्थे, अब बढ़ी आकर्षक देख्न थालेका थिए। आफू मात्र एक्लो ग्राहक भएका बेला जीवाले भने, यतिका वर्ष अब तिमीसँग फूल किनेको, तिम्रो नाउँ पनि थाहा छैन, के हो? अनपेक्षित प्रश्न सुनेर फूलवाली अकमकाइन्। यतिका वर्षको परिचयमा उनले जीवालाई मन्त्री भइसकेका बलात्मी भनेर अदब गर्थिन्। अघि जेठीजीमा पनि जीवासँग आउँथिन्, अनि अचानक आउन छोडेपछि फूलवालीले सोधेकी थिइन्, अचेल बजेर खोइ त? जीवाले उनी बिरामी भएको कुरा बताएका थिए, पछि देहान्त भएको पनि बताए। त्यसबाहेक उनीहरूको दोहोरो वार्ता भएको थिएन। यतिका वर्षपछि यी बाजेलाई किन नाम चाहिएको होला भनेर उनी कता कता खुम्चिन्। जीवाले उनी बिरामी भएको कुरा बताएका थिए। सविता उनले केही लजाएर भनिन्। त्यस लजालु अनुहारले जीवालाई झन आकर्षित गर्यो। केही दिनपछि फेरि कोही नभएको मौका पारेर सोधे, सविता फूल कहाँबाट ल्याउँछौ? उनीहरू दुवैलाई थाहा थियो यो अनावश्यक प्रश्न थियो। अनावश्यक कुरामा रस लिनु यौनिक आकर्षणको पहिलो पहिचान हो। किनेर? ए, जीवा फूल बोकेर बाटो लागे। केही दिनपछि सोधे, कहाँ बस्छौ? जय बागेश्वरीमा। फेरि केही दिनपछि सोधे, परिवारमा को छन्? एउटा छोरो छ, जर्मनीमा छ। त्यसपछि जीवाले सोध्ने कुरा पाएनन्। जीवाको पहिलो प्रश्नले नै फूलवालीमा कौतूहल त जगाएको थियो। हरेक तीन चार शब्दको नयाँ प्रश्नले त्यो कौतूहल झन बढायो। उनी सोच्न लागिन्, बाजेको यो के चाला हो। उनले आफ्नो वैधव्यको यौवनमा दिनमा पुरुषका आँखा वचन र स्पर्शका धेरै ठूला साना आक्रमणहरू झेलेकी हुन्। यदा कदा पछि पनि झेल्नु पर्थ्यो, उनी तिनको अभ्यस्त थिइन्। कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहेको वाचन जगदीश घिमिरेको आख्यान सकसको वाचन हो। यसको बाँकी अंश केही बेरपछि वाचन हुनेछ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा पुनः स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ कार्यक्रम श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। श्रुति सम्वेकमा हामी जगदीश घिमिरेको आख्यान सकसको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौं। त्यो रात सविताले निद्रा परेन। अनिद्रा रात त उनले अनेक बिताएकी थिइन्, तर आजको अनिदोपनले उनलाई पुरानो संसारमा पुर्यायो। सविताका दुला थिए इलामका सन्तोष नेपाली। सन्तोषका कोही पनि थिएनन्, मामाको घरमा हुर्किएका थिए र मामा माइजु पनि बितिसकेका थिए। उहीँबाट आइकम पास गरेपछि ब्याङ्कमा सहायक भएर नेपालगञ्ज आएका थिए र काम गर्दै नाइट क्याम्पसमा बिकम पढ्थे। सविताको छिमेकमा उनको डेरा थियो। आकर्षक व्यक्तित्व भएको सन्तोष र आठ क्लास पढ्ने किशोरी सविता एकअर्काका पागल प्रेमी भए, तर बाँझो थियो जात। सन्तोष दमाई र सविता उपाध्याय बाउनी, उनीहरूले भागी बिहा गरे। सवितालाई माइतीको ढोका सदाका लागि बन्द भयो। उनका माता पिताले भने, त्यो राँड मरि हाम्रो लागि। दाजु आधुनिक विचारको थियो, भन्यो, के भयो त, आफ्नो केटो आफैले खोजे, अलि हतार गरी भन्ने मात्रै त हो। आजको जमानामा पनि जातको कुरा गरेर हुन्छ। केटो राम्रो छ, इलममा लागेको छ। बाबु जङ्गियो, अझ बोल्छस् कुजात, हाम्रो नाक काटेर गई, बोल्न लाज लाग्दैन, तँ पनि त्यसै गर्ने होलास। के को लाज, कुकुरसँग सल्के कि होइन, हाड नातामा गकि होइन, नोकरको गर्व फालेर चोखे कि पनि होइन। उनीहरूको नजिकैको नाता, इष्टमित्रभित्र भएका यी तीन काण्ड आलै थिए। एउटी किशोरी घरमा पालेको काखी कुकुरसँग सल्केकी थिए भन्ने जोडको हल्ला थियो। अर्की लखनऊ गएर नोकरको गर्व तुहाएर चोखिएकी थिए। झन अर्की हाडनाताभित्र सल्केकी थिए, उसैसँग भागी बिहा गरे। अरू दुईटीको कुलीन युवकसँग बिहा भयो। त्यो इतिहास थाहा हुने नातागोताहरू बीच पनि उनीहरूको प्रतिष्ठा थियो। उसले अगम्यागमन र पशु मैथुनबारे पनि पहिले सुनेको थियो। उसको एउटा साथी सुँगुरको मासु भनेपछि मरिहत्ते गर्थ्यो, तर खसीको मासु खाँदैनथ्यो। किन, हामी बाख्रुका बन्दी हौ रे, खसी हाम्रा दाजुभाइ। कसरी कसरी, अब हाम्रा एकजना पुर्खा बाख्रीसँग सल्केका थिए अरे। हरेक वर्ष ऋषि तर्पणीमा जनै फेर्नु अघि बाहुनले महासङ्कल्प गर्नुपर्छ। त्यसमा हाडनाता, पशु मैथुन लगायत सबै अगम्यागमनहरू र वर्जित कार्यको प्रायश्चित गर्नुपर्छ। उसलाई लाग्यो, यस्ता कुरा त उहिलेदेखि हुँदा रहेछन् भने सविताले के अपराध गरी, सनातन धर्मले स्वीकृति दिएको गन्धर्व विवाह गरी। त्यसैले ऊ बहिनीको पक्ष लिएर बाबुसँग बाजेको थियो। सविताको घरमा रडाको मच्छियो, बाबु छोराको रन्का रन्की पर्यो, तर बाबुका गाडी छोराको केही लागेन। सविताका लागि माइतीको ढोका बन्द भयो, पढाइ पनि छुट्यो। सन्तोष सरुवा मागेर काठमाडौँ आए। जा बिहा भएको 5 वर्ष भएको थियो। उनीहरू परिवारको संसारबाट एक्लिए पनि आफ्नै संसारलाई पूर्ण बनाउन लिन थिए। सन्तोष ब्याङ्कको काममा जाँदा उनी चढेको बस त्रिशुली नदीमा खसेर बिलायो। सविताको संसार अन्धकार भयो। उनी कसरी मर्ने भनेर उपाय सोच्न लागिन्। त्यही बेला उनले पतिका तर्फबाट 2 उपहार पाएको थाहा पाइन्। एउटा उनको गर्वको ढुकढुकी र अर्को सन्तोष दुर्घटनामा मरे बापत ब्याङ्कबाट प्राप्त केही रकम, सञ्चयकोष र उपदान। पहिलोले उनलाई बाँच्न बाध्य तुलायो र दोस्रोले बाँच्न सघायो। उनकी नेपालगंजकी सहपाठी उषाको बिहा जयभागेश्वरीमा भएको थियो। माइतबाट बहिष्कृत भए पनि उनी साथीहरूबाट बहिष्कृत भएनन्। उषाले सविता र सन्तोषलाई आफ्नो घरमा डेरा दिएकी थिइन्। सुत्केरीबाट चोकिएपछि सविता पशुपतिमा फूल बेच्न लागिन्। उनले त्यो घटिया काम गर्न लागेको थाहा पाएर उनको माइतीका पशुपति दर्शन गर्न आउनेहरूले उनलाई देखेको नदेखै गर्न लागे, बोलचाल गर्न छोडे। माइतीका लागि उनी मरेतुल्य भइन्। उनका लागि पनि माइती नभए शरणै भयो। सविताले छोराको नाम राखिन् विकास कोइराला नेपाली। उसले बीए पास गर्यो। नेपाल बस्न एकरत्ती मन गरेन। ऊ भन्थ्यो यो मुलुकमा जातका कुरा गर्छन्। ऊ क्रिश्चियन भयो, जसरी तसरी जर्मनी पुग्यो। केही वर्षसम्म फोन गरेर भन्दै थियो म जसरी भए पनि यहाँको कानूनी नागरिक हुन्छु अनि तपाईँलाई पनि झिकाउँछु, आमा तपाईँ पिर नगर्नुहोस्। वर्षौं बिते उसको फोन पनि आउन छोड्यो। अब त एक दिन जीवा अलि अबेर आए। बिहानको हुलाहाल घटिसकेको थियो। उनले भने सविता आज मलाई तिमीसँग केही गम्भीर कुरा गर्नु छ। सविता पक्क परिन्। म तिमीलाई गुहेश्वरी जाने बाटामा पर्खिरहन्छु, तिम्रो फूलको टोकरी कतै राखेर आऊ। सविताले केही सोच्न नपाउँदै उनी हिँडे। उनी जिल्ल परिन्। एक मन रिस उठ्यो। मेरो को हो यो बुढो? मैले उसले भनेको किन मान्नुपर्छ? जान्न त्यसले के गर्छ? हद्द गर्ला, माला किन्न छोड्ला, नकिने खाँचैसित। तर उनको मनमा जीवाप्रति कमलो भाव उदाइसकेको थियो। जति रिस उठे पनि गोडा मृगस्थलीतिर लागे। उनी लाज र धक मान्दै जीवाका निकट पुगिन्। उनले जीवालाई अलिकति पनि नढाँटी आफ्नो जीवन कथा बताइन्। जीवाले पनि आफ्नो जीवन कथा मोटामोटी बताएर उनी जेठीजीमा मरेपछि एक्लो भएको र छोरा बुहारीले हेला गरेको कुरा विस्तारमा भने। जीवाले भने अन्यथा नल्याउ, हामी पाका मान्छे हौ, हाम्रो कुरा भर्खरका केटाकेटीको जस्तो छैन। म केही गम्भीर कुरा भन्छु, सुन। अब मेरो भोग गर्ने उमेर छैन, तर म एक्लो छु, मलाई साथी चाहिएको छ। तिमी पनि एक्लै छौ, भने पनि नभने पनि तिमीलाई पनि साथी चाहिएको छ। के तिमी र म साथी भएर सँगै बसे हुन्न? के भन्नु बाजेले? सविता हतप्रभ भइन्। उनी जीवालाई बाजे भन्थिन्। भनिन् मैले एकपटक बिहा गरेर मेरो सम्पूर्ण माया एकजनालाई दिएँ। उनी मलाई आधी बाटामा छोडेर बिलाए। मैले मर्ने सुरु गरेँ। त्यो बेला मेरो गर्वको छोरोले मर्न दिएन, बाँकी माया उसलाई दिएँ। उसले पनि मलाई छोडेर गयो। अब मसँग माया भन्ने कुरा बाँकी नै छैन बाजे, म फूल बेच्छु, तपाईँ किन्नुहोस्, हाम्रो सम्बन्ध यही रहोस्। जीवाले सविताको हात आफ्नो हातमा लिएर भने जीवन जति आदर्श भए पनि यथार्थ पनि हो। यथार्थको आवश्यकताले मलाई आज यसो भन्न कर लगाएको छ। सविता मसँग हामी दुवैजनालाई पुग्ने प्रशस्त माया छ। सविताले हात हटाएनन्। धेरै वर्षपछि प्राप्त भएको त्यो पुरुष स्पर्श उनलाई छिट्टै छोड्न मन लागेन। सविता म तिमीलाई ससानो घरवासको मेलो पनि गरिदिन्छु। सविताको रातिको निद्रा हराउन लाग्यो। सपनामा उनले सन्तोषलाई देखिन्। सन्तोष हाँसी खुसी थिए। उनले सोचिन्, सन्तोषले अनुमति दिए। उनी सपनामा जीवासँग डुल्न पनि लागिन्। विपनामा जीवा र फूलबाली मृगस्थलीमा हात समाएर डुल्न लागे। जीवाले उनलाई अङ्कमाल गरेर भने सविता तिमीले मलाई नयाँ जीवन दियौ। सविताले भनिन् हजुरले पनि मलाई नयाँ जीवन दिनुभयो। निकै बेरसम्म दुवैले एकअर्काको मुटुको स्पन्दन अनुभव गरे। दुवैका आँखाबाट आँसु बगिरहे। जीवाले घरमा घोषणा गरे, यो घरमा मलाई भनेको बेला तातो पानी दिने पनि कोही छैन। म बिरामी पर्दा एक्लै झोक्राएर बस्नुपर्छ। तेरी आमा बितेपछि म साह्रै एक्लिएँ। सुन्दर, म एउटी विधुवा आई मेरो साथी बनाएर ल्याउँछु। घरमा कोकोलो मच्छियो। रसपिरी डाको छोडेर भनी, मैले 24 घण्टा सेवा गरेकी छु। मैले नभएको बेलामा भान्से नोकर र पालीहरूले सदाकाल सेवा गरेका छन्। सुन्दर बाहुसाबले चिताएको कुरा पुर्याइदि बक्सेको छ। हे भगवान्, त्यत्रो सेवा गर्दा पनि यत्रो फत्तुर, म कस्ती अब्जसी अभागी। सुन्दर, तिम्रो बुबाको चित्त कसैले पनि बुझाउन सक्दैन। मै बुहारी अर्गेली, बुढेसकालमा कान्छी ल्याउन मन लागेपछि छोरा बुहारी अर्गेला हुने नै भए। त्यो रात सुन्दर र रश्मिले केही पनि भनेनन्। शीतयुद्धमा केही दिन बितेपछि सुन्दरले भन्यो, बा, अब म तपाईँलाई मेरो घरमा राख्न सक्दिनँ। मेरा साथी र छोराछोरीको लाज हुन्छ। कतिलाई वृद्धाश्रमहरू खुलेका छन्। म तपाईँलाई र तपाईँको बुढेसकालकी कान्छीलाई एउटा राम्रो वृद्धाश्रममा पुर्याइदिन्छु। त्यसको खर्च पनि बेहोर्छु। जीवा झल्यास भए। यो घर उनको थियो। उनले नामसारी गरेर सुन्दरलाई दिएपछि उनी त्यसको मालिक नभएको कुरा बिर्सेका रहेछन्। त्यसैले सुन्दरले भनेको थियो, अब म तपाईँलाई मेरो घरमा राख्न सक्दिनँ। यो घर मेरो कमाईको हो कि तेरो बाबु? यसमा मैले तँलाई राखेको हो कि तैँले मलाई राखेको होस्? लाल पूर्जा अनुसार त मेरै हो। त्यसमाथि तपाईँले बनाएको घर कत्रो थियो र त्यसलाई मैले 4 दोब्बर बढाएँ। छिमेकीको जग्गा किनेर मेरा साथीहरूलाई पार्टी दिन हुने लन, बैठक, डाइनिङ हल पनि बनाएँ। सबै त तपाईँको आँखा अगाडि नै भएको हो। सारा घर खर्च पनि मैले नै दानेको छु। तपाईँ त यो घरमा पाहुना मात्रै त हो नि। जीवाले सोचे, मेरो घरमा मै पाहुना? उनले आफूले आर्जन गरेको घरबाट आफ्नै छोराले निकालिहाल्ला भन्ने कुरा सपनामा पनि चिताएका थिएन। जीवालाई बुहारीको वचनले भूकम्पको धक्का दिएको थियो। छोराको वचनले ल्याएको सुनामीले विश्वासको दरहर जगैबाट भत्काएर बगाइदियो। उनले शान्त भएर भने, भो, मलाई तिमीहरूले वृद्धाश्रम पुर्याउनु पर्दैन, म आफै जान्छु। अबदेखि मेरो तिमीहरूसँग कुनै सम्बन्ध छैन। मलाई दागबत्ती पनि दिनु पर्दैन, मेरो क्रिया पनि गर्नु पर्दैन। जीवा घर छोडेर हिँडे, कहाँ जान्छु भनेनन्। जीवाले मन्त्री साथै नरेशको सल्लाह मानेर कसैलाई थाहा नदिई ब्याङ्कमा केही पैसा राखेका रहेछन्। त्यही पैसा निकालेर सिनामङ्गलमा चारानामा बनेको तल 4 शटर र त्यसमाथि कोठाहरू भएको एउटा घर किने अनि फुलवाली जिमालाई त्यहीँ उले। जीवाले फुलवाली जिमालाई भनेका थिए, बुढेसकालमा कसलाई को काम लाग्दो रहेछ र कसले कसको दुःख बुझ्दो रहेछ र कसले माया र सहानुभूतिको रुवाले पीड़ाको घाउ पुछ्दो रहेछ र कसले कसलाई 2 शब्द खर्च गरेर मायाको मलम लगाउँदो रहेछ र छोराले जसको छोराले गर्छ त्यो भाग्यमानी हो। मैले छोराको लागि के गरिन? मलाई पञ्चायतमा लागेको पश्चाताप छ। आखिर म कसको लागि बिकेँ? मलाई तह मेरै लागि, तर म भन्नु को हो? मेरै परिवार हो। त्यसको फाइदा कसले लियो? मेरो परिवार, स्वास्नी, छोरा छोरीले। गौप्राणी सीतालाई खोट लाउने ठाउँ छैन। मलाई बिचैमा छोडेर गई। ऊ बाँचिरहेकी भएको भए नि मलाई त्यति दुःख हुने थिएन। उसले के फाइदा लिए? बाँचुन्जेल नोकर छ र सासू ससुराको, देवर देउरानीको, छोराछोरीको र मेरो चाकरी गरी। त्यसको बदलामा के पाए? 2 छाक ढिँडो, भात र सामान्य लुगा। त्यति त नोकरले पनि पाउँछ। मैले देश जनता र आफूले धोका दिएर सिद्धान्त बेचे, भ्रष्टाचार गरेर सम्पत्ति जोडे। त्यो सबको सबभन्दा ठूलो भागीदार को हो? त्यही छोरो होइन? त्यही छोराले मसँग यस्तो व्यवहार गर्छ भने संसार के रहेछ? सन्तानको धर्म बाबु आमालाई शास्ति दिनु हो। मैले मेरा बालाई जे गरे मेरो छोराले पछि मलाई त्यही गर्यो। आखिर थला परेपछि लोग्नेको गु स्वर्ने स्वास्नी र स्वास्नीको गु स्वर्ने लोग्ने नै त हुँदा रहेछन्। लोग्ने स्वास्नी जवानीका आवश्यकता र बुढौलीका अनिवार्यता हुन्। जीवा सिनामङ्गल सरेपछिको कुरा हो। एक दिन रश्मि आफ्नो नाउँका लाल पूर्जा र शेयरका कागजपत्र अनि गहना गुडिया बोकेर आफ्नै ड्राइभरसँग नयाँ घरजम गर्न लागि। सुन्दरले पनि अर्की खोज्यो। तिनीहरूको आपसी सम्बन्ध राम्रै थियो। तिनका छोराछोरीले पनि नयाँ बाबुआमालाई राम्रै माने रे। जीवाला भेट्न थरी थरीका मान्छे आउँथे। रामेसाबका धेरै हुन्थे। उनी मन्थली संस्थाका अध्यक्ष रामेश्वर शर्मासँग घण्टौं सुख दुःख र राजनीतिका कुरा गर्थे। जीवाको सेवा गर्ने भनेर रामेश्वर सर हामीलाई माया गर्थे। जीवा खस्नुभन्दा केही अघि उनले भनेका थिए, कुमारी, मन्थलीमा हाम्रो सानो अस्पताल छ, नर्स चाहिएको छ, तिमीले चिनेको कोही छ कि त्यहाँ काम गर्न चाहने? मन्थली संस्था नेपालमा एनजीओको बाढी आउनु अघि 40 सालतिर नै खुलेको रहेछ। रामेश्वर सरलाई जीवा असल मान्छे भन्थे र उनको संस्थाले विकासका काम गर्छ भन्थे। थला परेपछि जीवाले बारम्बार भनेका थिए, हेरकेटा, मर्नु अघि मेरो एउटै धोको छ। तिमीहरूले जति सेवा मेरो दुष्ट सन्तानले कहिले गरेनन्, तर उनीले मेरो सारा सम्पत्ति खाए। मलाई वृद्धाश्रममा लगेर राख्ने भने अनि मैले घर छाडेँ। तिनका आँखा छलेर अलिकति नगद साँचेर राखेको थिएँ र यो घर किन्न सकेँ। मेरो सम्पत्ति तिनले सके जति खोसेर लगे, थाहा पाए यो पनि लैजान्थे। यो घर जग्गा मैले तिमीहरूकी जिम्मालाई दिने सङ्कल्प गरेको थिएँ, मलाई झुक्क्याएर गई। अब तिमीहरूको नाममा नामसारी गरेर कानुनी तवरले पक्का गरिदिन्छु। बुढेसकालमा मेरो सेवा गरेको पुरस्कार भनेर सम्झनु, मलाई अलि सन्चो हुन दियो। यो घर जग्गा तिमीहरूको नाममा नगरी मेरो सास जाँदैन। उनको त्यो धोको पनि पूरा भएन। थला परेपछि उनी कहिल्यै उठेनन्। जीवाको अन्त्येष्टिबाट फर्केपछि कुमारीले भनिन्, शरद अब हामी यो घरमा नबसौं, सके त काठमाडौँमै नबसौं। डेरा सर्न सकिन्छ तर काठमाडौँ नै छोडेर कहाँ जाने? यहाँ हामी दुवैको जागिर छ, अन्त गएर दुवैजनाले जागिर पाउन सजिलो छैन। एकजनाको जागिरले गुजारा चल्दैन। जीवा थला परेदेखि नै हाम्रो जीवन एकरस भएको थियो, तर जीवाको अनुभवले मलाई अर्कै संसारको यात्रा गराउन लागेको थियो। जीवा बितेपछि हामीलाई काठमाडौँमा साह्रै न्यास्रो लाग्यो। ऊ खुसमुखुस भयो, कसरी काठमाडौँ छोड्ने भन्ने चिन्ता गर्न लाग्यो। कुमारीले भनिन्, रामेश्वर सरले मन्थलीको अस्पतालमा काम गर्न नर्स खोजेका छन्। हामीलाई काठमाडौँ बस्न मन छैन, बरु त्यहीँ जाउँ कि? तिमी त अस्पतालमा काम गरौली, म चाहिँ के गर्ने नि? संस्थामै तिमीलाई मिल्ने केही काम छ कि सोधन, मैले रामेश्वर सरलाई भने। कुमारी मन्थली अस्पतालमा काम गर्न तयार छिन्, तर त्यहाँ गएर मैले भन्न नपाउँदै उनले भने, शरद पहिले संस्था सानो थियो, लोकल भोलिन्टियरबाटै काम चलेको थियो, अब ठूलो भयो, हामी त्यसको लागि एउटा भरपर्दो म्यानेजर पनि खोजिरहेका छौं। तिमीहरू जान्छौ भने हामी दुबईलाई राख्न सक्छौ, तर मैले म्यानेजरको काम जानेको छैन। मैले पनि कहाँ तालिम लिएको हुँ र, म गरिरहेको छु, गरेपछि जानिन्छ। तैपनि म अन्कनाए। उनले भने, हेर मान्छेमा सबभन्दा चाहिने कुरा इमान्दारी हो, इन्टेग्रिटी भन्छन् नि, त्यो हो। त्यो भएपछि सामान्य ज्ञान भएको मान्छेले पनि राम्रो काम गर्छ। हामी सर्टिफिकेटलाई भन्दा मान्छेको इन्टेग्रिटीलाई महत्व दिन्छौ। मैले शंका व्यक्त गरे, तपाईँहरूको बोर्ड होला, अन्तर्वार्ता लेला, मै हुँ मुख्य अन्तर्वार्ता लिने। यतिका वर्षदेखि तिमीहरूलाई चिनेको छु, वार्ता गरिरहेको छु, अन्तर्वार्ता भइसकेन र? त्यसपछि हामीले मन्थली जाने निदो गर्यौं। जीवाको निधन भएपछि तुरन्त घर खाली गर्नु भन्ने सुन्दरको आदेशले हाम्रो उकुस मुकुसलाई निकास दियो। हामीले काठमाडौँ छोड्न चाहेका थियौं, छोड्यौं। बर्खा मासमा मन्थली पुगेका थियौं। मन्थली बेसी धानले हरियो थियो, गाउँले समाज र पहाड़ी वातावरणले जीवनको रंग बदलिदियो। मान्छे बेस थिए, संस्थामा मान्छेमा हामी समाजको लागि केही गर्दैछौ, अरू पनि गरेर देखाउन सक्छौ भन्ने सोच थियो। बेसी भएकाले गर्मी निकै थियो, तर अरू सबै हिसाबले ठिकै लाग्यो। काठमाडौँमा कुमारीको काम नर्सिङ होमको कोठाभित्र मात्र थियो। मन्थलीमा गाउँ गाउँमा गएर काम गर्नु पर्थ्यो, उनलाई त्यो मन पर्यो। रामेश्वर सर नै अवैतनिक म्यानेजर रहेछन्। उनले मेलैसँग काम सिकाएर मलाई म्यानेजरको जिम्मेवारी दिए। मलाई काम मन पर्यो। काठमाडौँको जीवन एकरस थियो, घर अफिस घर, उही काम, उनै मान्छे, उही कुदाकुद, उनै साथी, उनै कुरा, उही टेलिभिजन, उनै नेताहरूका उनै भाषण, उनै आरोप प्रत्यारोप, मेरो उही रिपोर्टिङ, सधैँ उस्तै। मन्थलीमा विविधता थियो। रामेसाबका गाउँहरूमा छापामार युद्ध चम्केका खबर आउँथे। मन्थलीमा चाहिँ खासै असर परेको थिएन। मन्थली सानो ठाउँ, जिल्लाका प्रमुख नेता र कर्मचारीहरूसँग पनि परिचय भयो। मन्थलीको ठाम र काममा हाम्रो मन रमायो, मन जहाँ रमायो त्यहीँ रमाइलो। श्रुति सम्वेकमा यतिन्जेल तपाईँ सकसको वाचन सुन्दै हुनुहुन्थ्यो। यो वाचनसँगै आजलाई श्रुति सम्वेकको समय सकिँदैछ। कार्यक्रमबारे तपाईँका सल्लाह, सुझाव वा प्रतिक्रियाका लागि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक, उज्यालो 90 नेटवर्क, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ। इमेलका लागि shrutiai shruti@unn.com.np। हवस् त, अर्को साता हामी जगदीश घिमिरेको आख्यान सकसको 11 श्रृंखला लिएर आउनेछौ। तबसम्मका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरे बुलबुल विदा चाहन्छौ। शुभरात्रि।